सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
नमस्कार, रेडियो बाल सिकाइ कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूको लागि तयार पारिएको कार्यक्रमको यो 14 अङ्कमा यहाँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेशागत विकास तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको हो।
यो कार्यक्रम रातोबंगला फाउन्डेशन, रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकको लागि रोचक कुराकानी, आकर्षक शिक्षण विधिहरू लिएर आएका छौँ, साथै अभिभावकहरूको लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौँ।
आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू भएकाले तपाईँहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
शिक्षक साथीहरू, अब यस खण्डमा हामी मापनका इकाइ के हो भन्ने बारेमा प्रश्न उत्तर गर्नेछौँ।
उदाहरणको लागि, विद्युतीय धारा नाप्ने इकाइ कुन हो भनी भन्दा तपाईँहरूले यसको नाप्ने इकाइ एम्पियर हो भनी भन्नुपर्दछ। बुझ्नुभयो?
प्रश्नको उत्तर दिन तयार हुनुहुन्छ? लौ अब सुरु गरौँ।
विद्युतको पोटेन्सियल नाप्ने इकाइ कुन हो?
उत्तर भोल्ट। अब अर्को प्रश्न, विद्युत शक्ति नाप्ने इकाइ कुन हो?
उत्तर हो वाट। अब अर्को प्रश्न, रेडियोको एक्टिभिटिज नाप्ने इकाइ कुन हो?
उत्तर छ क्युरी। अब अर्को प्रश्न, तापक्रम नाप्ने इकाइ कुन हो?
उत्तर हो सेन्टिग्रेड। अर्को प्रश्नमा, विद्युत शक्ति नाप्ने इकाइ कुन हो?
उत्तर युनिट। त्यस्तै अर्को प्रश्न रहेको छ, कागजको बन्डलको संख्या नाप्ने इकाइ कुन हो?
उत्तर हो वेल। अर्को प्रश्नमा, सुनको शुद्धता नाप्ने इकाइ कुन हो?
उत्तर हो कैरट। यसरी विद्यार्थीहरूलाई पनि हामीले प्रश्नोत्तर खेल खेलाउन सक्छौ।
यसबाट उनीहरूमा विज्ञान विषयलाई पढ्ने, यसका कुराहरूलाई याद गर्ने, सम्झने शक्तिको विकास हुन्छ।
यस्तो क्रियाकलाप अरू विषयमा पनि गर्न सकिन्छ।
शिक्षक साथीहरू, विज्ञान विषयको शिक्षण अन्तर्गत आज 5E मोडल के हो र 5E मोडलमा आधारित भएर कसरी पाठको योजना तयार गर्ने भन्ने बारेमा छलफल गर्नेछौँ। यसको लागि रातोबंगला फाउन्डेसनका प्रशिक्षक मिदेश महर्जनसँग गरेको कुराकानी सुनौ।
नमस्ते मिदेश सर।
नमस्ते।
आज हामी विज्ञान विषयको बारेमा छलफल गर्छौँ। यो विज्ञान शिक्षणमा 5E मोडल भनेको के हो, यसको बारेमा एकचोटि भनिदिनुहोस् न।
खासमा अब विज्ञान एउटा प्राविधिक विषय हो, अनि यसलाई चाहिँ बच्चाहरूलाई कसरी चाहिँ सहभागी गराएर सिकाउने भन्ने चाहिँ एउटा मुख्य उद्देश्य हुनुपर्दछ। हुन त विज्ञान शिक्षाका विभिन्न तरिकाहरू छन्, तीमध्ये आज हामी तपाईँले जुन भन्नुभयो 5E मोडल अफ इन्स्ट्रक्सनको बारेमा केही कुरा गर्छौँ। यसको नामैले के बुझिन्छ भने, यसमा 5 ईहरू समावेश भएको एउटा शिक्षण गर्ने विधि हो भनेर बुझ्न सकिन्छ। ती 5 ई भने के हो भने, सबभन्दा पहिलो ई भनेको चाहिँ इन्गेज हो, अथवा बच्चाहरूलाई व्यस्त पार्नु भन्ने बुझिन्छ भने, अर्को ई भनेको एक्सप्लोर भन्ने हुन्छ। एक्सप्लोर भनेको चाहिँ बच्चाहरूले केही चिजहरू खोज गर्ने त्यस्तो किसिमको कामहरू हुन्छ। अनि तेस्रो ई भनेको एक्सप्लेन भन्ने हुन्छ, त्यो भने चाहिँ बच्चाहरूले सिकेको कुराहरूलाई वर्णन गर्न लगाउने, अनि चौथो ई चाहिँ इलेबोरेट हुन्छ। यसको भनेको चाहिँ कस्तो भने बच्चाहरूले सिकेका कुराहरूलाई चाहिँ विस्तार गरेर लाने, र अन्तिम ई भनेको चाहिँ इभ्यालुएट हो, त्यो भनेको बच्चाहरूको सिकाइको मूल्याङ्कन गर्ने हो। एउटा उदाहरण दिएर म तपाईँलाई यो 5E मोडल अफ इन्स्ट्रक्सनको कुरा प्रस्तुत पार्न चाहेँ। जस्तो प्राइमेरी अथवा प्राथमिक कक्षाका बाल बालिकाहरूले सिक्ने एउटा विषयवस्तु भनेको, उदाहरणको लागि हामीले चुम्बकीय र अचुम्बकीय वस्तुहरू सिकाउँदैछौँ भने पहिलो ई जसलाई हामी इन्गेज भन्छौँ अथवा व्यस्त पार्ने भन्छौँ, यसको मुख्य उद्देश्य भनेको बाल बालिकाहरूलाई विषयवस्तुमा कसरी आकर्षित गराउने भन्ने हुन्छ। त्यसको लागि मैले दुईवटा चुम्बक राखेर बाल बालिकालाई प्रदर्शन गर्न सक्छु। एउटा चुम्बकले चाहिँ एकातिर तान्छ र अर्कोतिर चाहिँ तान्दैन, अथवा आकर्षण र विकर्षण गरेर देखाउँदाखेरि बच्चाहरूको ध्यान चाहिँ यो एक रमाइलो चिज रहेछ, यो त एउटा छेउबाट चाहिँ ठ्याक्क तान्ने, अर्को छेउबाट चाहिँ ढकेल्ने खालि यो के चिज होला भन्ने किसिमको, अब एक किसिमको उनीहरूको ध्यान उतातिर आकर्षित भइसकेपछि चुम्बकको बारेमा अलिअलि जानकारी दिन्छु होला, र बच्चाहरू त्यो विषयवस्तुमा आकर्षित भइसकेपछि अनि के गर्न सकिन्छ दोस्रो ईमा भन्दाखेरि बच्चाहरूलाई एक्सप्लोर गर्ने अथवा केही खोज नीति गराउनको लागि अब सानो समूह बनाएर उनीहरूलाई विद्यालय वरिपरिका विभिन्न 10-15 थरी चिजहरू खोजेर ल्याऊ भनेर पठाउँथेँ होला, र खोजेर आएर कक्षा कोठामा आइसकेपछि ओके अब यी सामग्रीहरूलाई यो चुम्बकले तान्छ कि तान्दैन होला भनेर पहिला अनुमान गरेर ल्याउँथे होला, र समूहमा बसेर उनीहरूले ल्याएका चिजहरूलाई चुम्बकले तान्छ कि तान्दैन भनेर हेर्नको लागि प्रत्येक समूहलाई एक एकवटा चुम्बक दिन्थे होला, र उनीहरूले त्यो चेक गर्दै पत्ता लगाउँदै जान्छ होला। जस्तो प्लास्टिकलाई तानेन, एउटा किलालाई चाहिँ तान्दो रहेछ, उनीहरूले ल्याएको सामग्रीहरूलाई परीक्षण गर्थे होला, र परीक्षण पश्चात तेस्रो ई भनेको चाहिँ एक्सप्लेन हो, त्यो भनेको वर्णन गर्ने, उनीहरूले आफूले गरेका कामहरू चाहिँ समूह समूहमा अगाडि आएर म वर्णन गर्न लाउँथेँ होला, र सबै समूहको वर्णन पश्चात त्यही समूहमा राखेर अब चौथो ई भनेको चाहिँ इलेबोरेट हो। इलेबोरेट भनेको उनीहरूले भर्खर सिकेको जुन अवधारणालाई चाहिँ विस्तार गर्ने। विद्यार्थीहरूलाई मैले कस्ता कस्ता प्रश्नहरू सोध्न सक्थेँ भन्दा, बालबालिकाहरूले के कस्ता सामग्री ल्याए, त्यसको आधारमा उनीहरूले घरमा भएका के चिजलाई चाहिँ चुम्बकले तान्छ होला अनि के चिजलाई चाहिँ तान्दैन होला भनेर ती प्रश्न मैले राखिदिइसकेपछि बच्चाहरूले छलफल गर्थ्यो होला कि ए मैले काठको पेन्सिललाई छुँदा काठलाई तानेन, काठको एक टुक्रालाई ताने भनेपछि घरमा भएको मेरो काठको दराजलाई पनि चुम्बकले तान्दैन होला। अनि त्यस्तै मैले फलामको किला ल्याएको थिएँ त्यसलाई तानेको थियो, अनि फलामको एउटा अर्को कुनै सानो टुक्रालाई पनि तानेको थियो भने मेरो घरमा भएको फलामको भर्याङलाई चाहिँ यो चुम्बकले समात्छ होला। भर्खर उनीहरूले दोस्रो ईमा प्रयोग गरेर सिकेको कुरा अनि तेस्रो ईमा आएर वर्णन गरिसक्यो, र चौथो ईमा चाहिँ त्यो सिकेको कुराले यसरी विस्तार गर्दै लान्थ्यो होला, र यति गरिसकेपछि पनि एउटा सूची बनाउँथ्यो होला कक्षा कोठामा, ए यो चिजलाई चाहिँ चुम्बकले तान्छ होला, यो चिजलाई चुम्बकले तान्दैन होला, र अन्तमा चाहिँ केही गृह कार्य दिएर अथवा उनीहरूको समूहमा गरेको कामहरूलाई हेरेर चाहिँ बालबालिकाहरूले चुम्बकीय र अचुम्बकीय वस्तुहरू चिने कि चिनेन भनेर अन्तिम ई भनेको इभ्यालुएट, सो उनीहरूको बुझाइ चाहिँ ठिक भयो कि भएन भनेर मैले यसरी चेक गर्थेँ होला। सो यसरी चाहिँ हामीले 5E मोडल अफ इन्स्ट्रक्सनलाई विज्ञान विषयमा प्रयोग गर्न सक्छौँ भने यो जुन तरिका छ त्यो तरिका अन्य विषयहरूमा पनि प्रयोग गर्न सकिन्छ है। म शिक्षक साथीहरूलाई के अनुरोध गर्छु भने गणित पढाउँदा चाहिँ यो तरिकालाई कसरी प्रयोग गर्न सकिन्छ त, अथवा सामाजिक अध्ययन पढाउँदा यो तरिकाले कसरी प्रयोग गरिन्छ भनेर शिक्षक साथीहरूलाई चाहिँ मस्तिष्क मन्थन गर्न मैले अनुरोध गरेँ।
अब अर्को एउटा प्रश्न गर्छु, जस्तो यो विज्ञान विषय अथवा अरू विषयमा यो 5E मोडल प्रयोग गर्दाखेरिको फाइदाहरू के हुनसक्छ?
सो मैले सुरुमा नै भनिसकेँ यसको मुख्य फाइदा भनेकै बाल बालिकाले गरेर सिक्ने हो, र यो तरिकामा चाहिँ तपाईँले यसो हेर्नुभयो भने शिक्षकको भूमिका चाहिँ एउटा सहजकर्ताको रूपमा मात्र देखिन्छ, जो विद्यार्थीहरू सुरुदेखि सक्रिय हुँदै उनीहरूले आफ्नो सिक्नुपर्ने अवधारणामा चाहिँ उनी नै व्यस्त भएर सिकेको हुन्छ, र शिक्षकको भूमिका अलिकति कहाँनिर रहन्छ भने सामग्रीहरू मिलाएर राख्ने, त्यस्तै अनि पहिलो ई जुन हामीले भन्यौँ नि इन्गेज गराउँदा शिक्षकको भूमिका देखिन्छ भने एक्सप्लोरमा विद्यार्थी एक्टिभ हुन्छ, अनि एक्सप्लेनमा पनि विद्यार्थी नै एक्टिभ हुन्छ, र इलेबोरेटमा पनि विद्यार्थी नै एक्टिभ हुन्छ। तर कहिलेकाहीँ शिक्षकले अलिकति अवधारणालाई अझै विस्तार गर्नुको लागि चाहिँ यो इलेबोरेटको खण्ड चौथो ईमा शिक्षकको भूमिका रहन सक्छ, त्यस्तै अनि मूल्याङ्कनमा पनि शिक्षकको भूमिका रहन सक्छ। अब समग्रमा भन्नुपर्दाखेरि पियाजेको सिद्धान्तले पनि के भन्छ भने प्राथमिक कक्षाका बालबालिकाहरूको उमेर भनेको उनीहरूले मूर्त चिजहरूबाट सिक्ने अवधारणाहरू सिक्ने उमेर हो, र हामीले यो त तरिकाबाट सिकाउन सक्यो भने पियाजेको सिद्धान्तले भने अनुसार हामीले ती बच्चाहरूको आवश्यकता अथवा सिक्ने तरिकालाई हामीले उनीहरूलाई चाहिँ सम्बोधन गरेका हुन्छौँ र बच्चाहरूले धेरैभन्दा धेरै कुराहरू सिक्न सक्छ भन्ने हो। यसको साथै अब यो तरिकाले बालबालिकाहरूलाई शिक्षण गर्दा चाहिँ विज्ञान पाठ्यक्रमको जुन उद्देश्य भनौँ न, बालबालिकामा वैज्ञानिक सिपहरूको विकास हुने, साथै वैज्ञानिक आचरण विकास हुने र वैज्ञानिक ज्ञानहरू हासिल गर्ने भएको हुनाले चाहिँ म यो तरिका अपनाउन चाहिँ शिक्षकहरूलाई अनुरोध गर्दछु।
हस् धन्यवाद मिते सर।
हस् धन्यवाद।
शिक्षक साथीहरू, उहाँले भन्नुभए जस्तै 5E इन्गेज, एक्सप्लोर, एक्सप्लान, इलाबोरेट एन्ड इभ्यालुएसनलाई यादमा राखेर अध्ययन गराउँदा विद्यार्थीहरूमा खोज गर्ने र अन्वेषण गर्ने सिपको विकास हुन्छ। यस तरिकालाई सबै विषयको योजना तयार गर्दा पनि तपाईँहरूले पनि यसको प्रयोग गर्ने अभ्यास गर्नुहोला।
शिक्षक साथीहरू, आज हामी शिक्षकको व्यवहार र त्यसको परिणामको बारेमा छलफल गर्छौँ। तपाईँहरूले शिक्षण गर्दा विद्यार्थीहरूप्रति आफ्नो व्यवहार कस्तो रहेको छ भनी कहिले याद गर्नुभएको छ?
हामीले शिक्षण गर्दा वा बालबालिकाहरूसँग व्यवहार गर्दा सामान्यतया तीन किसिमले गरिरहेका हुन्छौँ। पहिलो शक्ति हत्याउने, दोस्रो आज्ञाकारिता र तेस्रो सहयोगात्मक व्यवहार।
यी तीन तरिका मध्ये हामीले कुन तरिका अपनाएका छौँ त? यसका बारेमा केही उदाहरण सुनौ।
एक, शक्ति हत्याउने व्यवहार या बाटो। जस्तै शक्ति हत्याउने व्यवहार एक,
मिस आज नपढ्ने है, आज एक दिन बाहिर गएर खेल्न जाउँ न।
मिस आज दिनभरि कक्षामा बसेर पढ्दा पढ्दा दिक्क लागिसक्यो, अबको कक्षामा बाहिर गएर कुनै खेल खेलौ न।
कति खेल्नु पर्ने तिमीहरूलाई, जानु पर्दैन। लौ खुरुक्क चुप्प लागेर बस ल, सबैले नेपालीको किताब निकाल्ने, मेरो कोर्स सकाउनु छ।
शक्ति हत्याउने व्यवहार दुई,
खै तिम्रो होमवर्क खै।
मिस हिजो घरमा बहिनी बिरामी भई अनि बहिनीको ख्याल गर्दा गर्दै मैले त होमवर्क नै गर्न भ्याइन।
ए तिमीलाई अरू काम गर्न चाहिने भ्याउने, होमवर्क गर्न चाहिने नभ्याउने? जहिले पनि एउटा न एउटा बहाना बनाएको हुन्छ ठग। ऊ त्यहाँ गएर उभिने मेरो क्लास भरि।
के तपाईँहरूले दिएको उदाहरणमा जस्तै बाल बालिकाहरूसँग व्यवहार गर्नुहुन्छ? यस्तो किसिमको व्यवहारलाई शिक्षकको जित र विद्यार्थीको हार हुने खाले व्यवहार भनिन्छ। यसलाई जित हार तरिका, विन लुज एप्रोच पनि भनिन्छ।
शक्ति हत्याउने तरिकामा शिक्षकको निर्णय नै सर्वोपरि हुन्छ। शिक्षकले विद्यार्थीहरूलाई दबाव नदिएसम्म उनीहरूले राम्रो काम गर्दैनन् भन्ने विश्वास शिक्षकले लिएका हुन्छन्। शिक्षकले निर्णय गर्ने र विद्यार्थीहरूलाई त्यस निर्णयमा सहभागी हुने अवसर प्रदान गर्ने हुन्छ। यस्तो व्यवहार गर्ने शिक्षकको कक्षा कोठा शान्त, सबै विद्यार्थीहरूले हलचल नगरी शिक्षकको कुरा सुनिरहेका हुन्छन्।
यो प्रक्रियामुखी भन्दा परिणाममुखी हुन्छ, जसमा शिक्षकले आफूले चाहेको परिणाम प्राप्त गर्नका लागि के कसो भनी विद्यार्थीहरूलाई बुझाउनुको सट्टा शक्ति प्रदर्शन गर्ने हुन्छ। यसको लागि शिक्षकले विद्यार्थीहरूसित अन्तर्क्रिया गर्दा कराउने कुराहरूलाई बङ्ग्याएर भन्ने, होच्याउने, कचकच गर्ने, नियन्त्रणमा राख्न डर त्रास देखाउने, शारीरिक दण्ड दिने, आलोचना गर्ने आदि गरेका हुन्छन्। यसमा शिक्षकले विद्यार्थीहरूको कुरा तथा भावनालाई मतलब नराख्ने र आफू सर्वेसर्वा छु भन्ने मानसिकता राख्ने र विद्यार्थीहरूले शिक्षकलाई खुसी पार्न मात्रै काम गर्ने हुन्छ।
यस्ता व्यवहारबाट शिक्षकले आफूले चाहेका कुराहरू त प्राप्त गर्छन्, तर यसले विद्यार्थीलाई अर्कामा निर्भर हुने, कुनै कुराहरू व्यक्त गर्न र निर्णय लिन डराउने, आफ्ना भावनाहरू खुलस्त रूपमा प्रकट गर्न नसक्ने, रिसाउने र विद्रोही स्वभावको बनाउने हुन्छ।
दोस्रोमा आज्ञा पालनाको व्यवहार या बाटो। जस्तै आज्ञा पालनको व्यवहार एक,
मिस आज नपढ्ने है, आज बाहिर गएर खेल्न जाउँ न।
मिस आज दिनभरि कक्षामा बसेर पढ्दा पढ्दा दिक्क लागिसक्यो, अबको कक्षामा बाहिर गएर कुनै खेल खेलौ न।
ए बाहिर जाने भनेको तिमीहरूलाई सधैँ मेरै कक्षामा बाहिर जान मन लाग्छ, अब पढौ भन्न मन नलागेको म के भनौ। ल जाऊ तिमीहरूलाई मन लागेको खेल खेल है।
आज्ञा पालनाको व्यवहार दुई,
खोइ तिमीले होमवर्क गरेको छैन।
मिस हिजो घरमा बहिनी बिरामी परेर बहिनीको ख्याल गर्दा गर्दै मैले त होमवर्क नै गर्न भ्याइन।
ए त्यसो पो ठिकै छ, भोलि गरेर ल्याउन त।
के तपाईँहरूले दिइएको उदाहरणमा जस्तै बालबालिकाहरूसँग व्यवहार गर्नुहुन्छ? यस्तो किसिमको व्यवहारलाई शिक्षकको हार र विद्यार्थीको जित हुने खाले व्यवहार भनिन्छ। यसलाई हारजितको तरिका लुज विन एप्रोच पनि भनिन्छ।
आज्ञा पालनाको तरिकामा विद्यार्थीहरूको विचार र चाहना शक्तिशाली हुन्छ भने शिक्षक उनीहरूको अगाडि लाचार देखिन्छन्। शिक्षकले शक्ति हत्याउनु गलत तरिका हो भन्ने बुझेको हुन्छ र विद्यार्थीहरू आफ्नो रुखो व्यवहारबाट टाढिएलान् भन्ने डरले पनि शिक्षकले यस्ता बाटो अपनाउने गर्छन्। साथै शिक्षकमा विद्यार्थीहरूको चाहना पूरा भयो भने उनीहरूले मेरो लागि गरिदिनेछन् भन्ने पूर्ण विश्वास रहेको हुन्छ। यसको लागि शिक्षकले आफ्नो अपेक्षा स्पष्ट रूपमा विद्यार्थीहरूलाई नबुझाई उनीहरू आफैले कुरा बुझिहाल्छन् भन्ठानेका हुन्छन्। शिक्षकले आफ्नो निर्णय भन्दा पनि विद्यार्थीहरूको निर्णयलाई महत्त्व दिएका हुन्छन्।
शिक्षकको यस्तो व्यवहार भएको कक्षा कोठा व्यवस्थित नभएको, विद्यार्थीहरू आफ्नो मनपरी काम गरिरहेको, विद्यार्थीहरूको आवाज शिक्षकको भन्दा ठूलो रहेको आदि देख्न सकिन्छ। शिक्षकले विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दा पनि आफैलाई दुखी मान्ने, दोष लगाउने, आफै मरिमेटी काम गर्ने, कुनै काम र निर्णयबाट पन्छिने, विद्यार्थीहरूले गरेको सामान्य गल्ती तथा कुरामा चाहिने भन्दा बढी पश्चाताप गर्ने, गुनासो गर्ने खालका हुन्छन्।
विद्यार्थीहरूलाई धेरै महत्त्व दिने हुँदा शिक्षकले विद्यार्थीहरूको कुरालाई बढी सुन्ने र लचिलो व्यवहार गर्ने खालको हुन्छ। यसले गर्दा विद्यार्थीहरूलाई उत्तरदायी हुन, आफ्नो व्यवहारमा नियन्त्रण गर्न, आफ्नो गल्तीलाई स्वीकार गरी राम्रो काम गर्ने, अरूको कुराको सम्मान गर्ने र सहमतिमा काम गर्ने अवसर दिँदैनन्। यस्ता व्यवहारहरूबाट विद्यार्थीहरू सन्तुष्ट भए पनि शिक्षक असन्तुष्ट हुन्छन्।
तेस्रो, सहयोगात्मक व्यवहार या बाटो, जस्तै
सहयोगात्मक व्यवहार एक।
मिस, हामी आज नपढ्ने है, आज बाहिर गएर खेल्न जाउँ न।
मिस, आज दिनभरि कक्षामा बसेर पढ्दा पढ्दा दिक्क लागिसक्यो, अबको कक्षामा बाहिर गएर कुनै खेल खेलौँ न।
ए, तिमीहरूलाई बाहिर गएर खेल्न मन लागेको भइहाल्छ नि, तर तिमीहरूले घरमा नेपाली किताबको छट्टु स्याल भन्ने कथा पढेर आऊ है त, अनि भोलि कथामा के भएको हामी प्रस्तुति गर्नुपर्छ।
हुन्छ मिस।
सहयोगात्मक व्यवहार दुई।
तिम्रो होमवर्क खोइ राजन।
मिस, हिजो घरमा बहिनी बिरामी परेर उसको ख्याल गर्दा गर्दै मैले त होमवर्क नै गर्न भ्याइन।
ए, के भएको रहेछ त तिम्रो बहिनीलाई?
बहिनीलाई ज्वरो आएको थियो मिस।
ए, ठिकै छ त, आज नयाँ पाठ सुरु गर्ने थियो, अब त्यो होमवर्क त सक्नै पर्यो, तिमी भरतसँग बसेर होमवर्क सक अनि आजको पाठ गर न। हुन
हस्। हुन्छ मिस।
के तपाईँहरूले दिएको उदाहरणमा जस्तै बालबालिकाहरूसँग व्यवहार गर्नुहुन्छ? यस्तो किसिमको व्यवहारलाई शिक्षकको जित र विद्यार्थीको जित हुने खालको व्यवहार भनिन्छ। यसलाई जित जित विन विन अप्रोच पनि भनिन्छ।
सहयोगात्मक व्यवहारका तरिकाहरूमा आफूलाई पनि महत्त्व दिने र विद्यार्थीहरूको कुरा तथा विचारहरूलाई पनि महत्त्व दिने हुन्छ। यसमा निर्णय गर्ने पक्षमा दुवै पक्षको उत्तिकै भूमिका रहेको हुन्छ, जसले गर्दा शिक्षक र विद्यार्थी दुवै खुसी र सन्तुष्ट भएको पाइन्छ।
यसमा कक्षा कोठाको अवस्था, शिक्षक र विद्यार्थीहरू मिलेर काम गरिरहेको, शिक्षकसँग विद्यार्थीहरू निर्धक्कसँग अन्तर्क्रिया गरिरहेको, शिक्षकले विद्यार्थीहरूलाई सहयोग दिइरहेको आदि देखिन्छ।
सहयोगात्मक व्यवहार गर्ने शिक्षकले विद्यार्थीहरूसँग सीमारेखाभित्र रहेर विकल्पहरू दिने, समस्या समाधान वा निर्णयको लागि विकल्पहरू प्रदान गर्ने, सहयोग गर्ने, निर्देशन दिने, उनीहरूका कुराहरू स्वीकार्ने, आफ्नो अपेक्षालाई स्पष्टसँग विद्यार्थीहरूलाई बुझाउने र परिणामको बारेमा बुझाउने हुन्छन्। यसले गर्दा विद्यार्थीहरूमा जिम्मेवारी हुने, निर्णय गर्न सक्ने, नेतृत्व लिन सक्ने, अरूको भावना र विचारको कदर गर्ने जस्ता बानीहरूको विकास हुन्छ।
शिक्षण गर्ने क्रममा बालबालिकाहरूसँग हामीले अघि भनिएका सबै व्यवहार गरिरहेका हुन्छौँ, तर हामीले सहयोगात्मक बाटो या जित जितको व्यवहार गर्न सक्यौँ भने दुवै पक्ष खुसी रही रमाइलो र उपलब्धिमूलक सिक्ने सिकाउने वातावरण बनाउन सक्छौ।
असल अभिभावकत्व अन्तर्गत आज 10 वर्षदेखि 13 वर्षको बीचमा केटीहरूमा हुने महिनावारी र यससँग सम्बन्धित हाम्रो संस्कारको बारेमा छलफल गर्नेछौ।
सुरुमा यो सम्बन्धी एउटा नाटक सुनाऊ।
घरको आँगनमा सुषमाका आमा बुबा काम गरेर बसिरहेको हुन्छन्। परबाट रमन, सुषमाको भाइ, आउँछन्।
नमस्कार है दिदी भिनाजु,
ओहो रमन बाबु, धेरै दिनपछि आयो त।
अँ भिनाजु, व्यस्तताले गर्दाखेरि आउनै पाइनँ। दिदी, आमाले भान्जीलाई भनेर यो सामान पठाउनु भएको छ।
ए, ऊ त्यहाँ राखिदेऊ।
अनि खै त भान्जी?
तिमीलाई आमाले केही भन्नुभएन?
अँ, के भयो भान्जीलाई?
केही भएको छैन, अब तिम्रो भान्जी ठुली भई।
ए,
त्यसैले उसलाई 12 दिनसम्म अँध्यारो कोठामा राखिएको छ। भोलि 12 दिन हुन्छ, उसले नुहाई धुवाई गरेर मामा घरबाट ल्याएको लुगा लगाएर सूर्य दर्शन गर्छ, अनि मात्रै तिमीलाई भेट्छ।
के कुरा गर्दै हुनुहुन्छ दिदी तपाईँ? भान्जी पहिलोपल्ट महिनावारी भई भन्दैमा 12 दिन लुकाएर राखेको रे।
नगर त, बढी जान्ने भएको।
हेर बाबु, तिमीले भनेको जसरी चल्दैन यहाँ।
के चल्दैन भिनाजु?
हेर, समाजमा बसेपछि समाज बाहिर काम गर्न सकिँदैन, धर्मले पाप लाग्छ, हामीलाई वरिपरिकाले के भन्छन् थाहा छ?
ए, तपाईँहरूलाई पनि वरिपरिको र धर्मको चिन्ता छ, तर छोरीको कस्तो अवस्था भइरहेको छ त्यसको चाहिँ मतलब छैन है।
के भन्न खोजेको तिमीले?
भिनाजु, महिनावारी भनेको महिलाहरूको एउटा शारीरिक प्रक्रिया हो, यसलाई किन यति विधि रोकटोक र बन्देज?
हेर बाबु, तिमीले बुझेका छैनौ आइमाईको कुरा। यस्तो समयमा छाई छुई भइहाल्छ नि, जसले गर्दा बाबु र दाजुभाइको उमेर घट्छ, छोरीको बोट बिरुवाहरूमा फल लाग्दैन, अनि भन त कसरी खुल्ला छाड्ने तिम्रो भान्जीलाई?
यस्तो केही हुँदैन दिदी, जनावरहरूमा पनि त यस्तो प्रक्रिया हुन्छ। उनीहरूले हेरेको छोएको वस्तुको उमेर घटेको छ, उनीहरूले छोए फल नलागेको बोट देखाउनुहोस् त मलाई।
कुरा त सही हो, तर समाज र धर्म बाहिर पनि जान सकिँदैन नि।
मैले समाज र धर्म बाहिर जानु भनेको होइन, केवल कुरा बुझेर गलत अभ्यास छाड्नु मात्र भनेको हो। छोरीहरूलाई उनीहरूको महिनावारी हुने उमेर पुगेपछि यसबारे जानकारी दिनुपर्छ, कसरी सरसफाई र व्यवस्थापनमा ध्यान दिने भनेर सिकाउनु पर्छ, छाउ गोठमा थुन्ने होइन नि।
मैले यी सब कुरा त भनेको थिएँ, तर किन हुन्छ भनेर चाहिँ भनेको छैन।
दिदी, मुख्य कुरा त छुटाउनु भएन नि, महिनावारी भनेको स्त्री जातिको प्रजननका लागि तयार भएको हो भनेर बुझ्नुपर्छ। यो हुनु भनेको तिमी ठुली भयो, अब तिमीले विशेष जिम्मेवारी पाउँछौ, तिमी घरका एक महत्त्वपूर्ण सदस्य भई हरेक कुरामा सहभागी हुन सक्छौ भनेर बुझाउनुपर्छ। आमाको लागि यो एक जिम्मेवारी कुरा हो भन्नुपर्छ।
अँ हो त नि, हामीले त छोरीलाई पाप लाग्छ भनेर कोठामा पो थुनेछौँ।
हो त नि, डरायो भने बिचारी कति रोयो भने मेरी छोरी।
ल, अब जे हुनु भइहाल्यो, अब भान्जीलाई भावनात्मक रूपले सहयोग गर्नुपर्छ। उनको यस परिवर्तनलाई डर होइन, उपलब्धिको रूपमा बुझाउनुपर्छ। उनलाई यस समयमा अरू बेलाभन्दा बढी आराम तथा पौष्टिक खाना दिनुपर्छ।
हुन्छ, म उसँगै बस्छु र उसको हेरचाह गर्छु।
दिदी, यति बेला केटीहरूको स्वभाव परिवर्तन हुने, कमजोर हुने हुन्छ, त्यसैले उनीहरूको अवस्था बुझ्नुपर्छ।
हो त नि।
ल दिदी र भिनाजु, हामी सबै भान्जीको कोठामा जाउँ र उनीसँग समय बिताउँ।
ल
ल, हुन्छ।
तपाईँहरूले बुझिहाल्नुभयो होला, नाटकमा रमनले भने जस्तै हामी अभिभावकले समाजको संस्कारको पछि लाग्नु अगाडि यो विषयमा कुरा र यसको प्रक्रियाको बारेमा कुराहरू बुझ्न जरुरी देखिन्छ।
रमनले आफ्नो दिदी भिनाजुलाई बुझाए झैं महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो, यसमा केटीहरूमा विभिन्न हर्मोनहरू उत्पादन हुने जसले गर्दा उनीहरूको शारीरिक र मानसिक परिवर्तन आउने गर्दछ। महिनावारी भएको समयमा शरीर कमजोर हुने, थकान हुने आदि हुन्छ। यस्तो अवस्थामा साधारणतया केटीहरूमा रिसाउने, झर्कने, चिरचिर हुने, दुविधा हुने, आलस्य हुने, ढिला सोच्ने आदि जस्ता स्वाभाविक परिवर्तन देखिन सक्छ।
यो उमेरमा हुने शारीरिक परिवर्तन महिनावारीलाई नबुझेर हामीले हाम्रो चलनको नाममा कति गलत अभ्यास गरिरहेका हुन्छौँ। जस्तै छाउगठमा राख्ने चलन, महिलाहरूलाई एक्लै गोठ वा घर बाहिर राख्ने, यस्तो अवस्थामा कति केटीहरू चिसो निसासिएर वा जनावरहरूको आक्रमणबाट मर्ने गरेका समाचारहरू हामीले सुन्ने गरेका छौँ। यस्तो अमानवीय व्यवहारको अन्त्य गरी चेलीबेटीहरूलाई सुरक्षा दिने हामी सबैको दायित्वभित्र पर्दछ।
यस अवस्थामा केटीहरूले केही कामहरू गर्दा अशुद्ध हुने, कसैलाई हेर्दा पनि अपशगुन हुने, उमेर घट्ने, बोट बिरुवामा फल नलाग्ने जस्ता अन्धविश्वास रहेका छन्। यस्ता अभ्यासहरूले समाजमा कुरीति कुसंस्कारलाई मात्र बढावा दिँदैन, यसले स्त्री जातिलाई आफ्नो पहिचान र जन्ममा नै प्रश्न उत्पन्न गराउँछ। यसको बारेमा राम्ररी बुझेर गलत अभ्यासहरू हामीले छोड्दै जानुपर्छ।
यस बेलामा उनीहरूले घर परिवारबाट सहयोगको अपेक्षा राखेका हुन्छन्। त्यसैले हामी अभिभावकले महिनावारीको बारेमा बालबालिकाहरूलाई समयमा नै बुझाउनु पर्दछ। साथै यस समयमा उनीहरूको खानपान र सरसफाइमा बढी ध्यान दिन प्रोत्साहन दिनुपर्दछ, जसले गर्दा उनीहरू शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ भई आत्मविश्वासी हुन सकुन्।
यसको बारेमा केटाकेटी दुवैले राम्ररी बुझ्नुपर्छ, जसले गर्दा केटाहरूले बुझी केटीहरूलाई चाहिएको मद्दत दिने र गलत संस्कारको अभ्यास पनि त्याग्न सक्छन्।
हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा radiobalsikai.rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।